أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. عزیزان من، آج جون 1982 کی 25 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ قاف کی آیت 9 سے شروع ہو رہا ہے، 50/9. سابقہ درس میں دو باتیں سامنے آئی تھیں اور دونوں ہی بڑی انقلاب آفری ہیں. حقیقت یہ ہے کہ ہم نے چونکہ قرآن پہ غور و تدبر تو چھوڑ دیا ہے، اس لیے ہمیں معلوم ہی نہیں، ہمیں احساس ہی نہیں اس کا کرتے کہ اس نے دنیا انسانیت میں کتنے انقلاب آفری اقدامات کیے ہیں، کیسے کیسے نظریات دیے ہیں جو واقعی ایک انقلاب برپا کرنے والی چیز ہے. پہلی چیز اعتراض ہوا تھا ان کی طرف سے کہ یہ کیا بات ہے کہ یہ شخص جو نبوت کا یا رسالت کا دعوت کرتا ہے اور ہمارے جیسا ایک انسان ہے. کہا کہ یہ ٹھیک ہے، انا بشر مثلکم، میں تمہارے جیسا انسان ہوں. اب بار بار اس کو کہا گیا، کبھی غور نہیں کیا ہم نے کہ یہ بہت بڑی انقلابی چیز ہے. اس سے پہلے اور آج بھی جہاں بھی مذہب کا اثر ہے، انبیاء کرام کا سلسلہ تو خیر ختم ہو گیا، ان کے بعد بھی جن لوگوں کو ہم سمجھتے ہیں کہ روحانیت میں ان کے کچھ مقامات ہیں، انہیں اپنے جیسا انسان نہیں سمجھتے، وہ بھی کچھ الگ تھلگ سے ہوتے ہیں. ان سے ایسی چیزیں سرزد ہوتی ہیں کہ جو انہی سے مختص ہوتی ہیں، کرامات ہوتی ہیں، ایسے خصائص ہوتے ہیں ان کے جو عام دوسرے انسانوں کے نہیں ہوتے. یہ شخصیت پرستی، یہ چلی آ رہی تھی شخصیت پرستی شروع سے. انسان کا شعور ابھی عہد جاہلیت میں تھا تو اس زمانے میں اس نے یہ شخصیت پرستی رائج کی اور چلی آ رہی تھی، اور قرآن نے آ کے ہمیشہ کے لیے اسے ختم کر دیا. نبی اکرم صلی اللہ علیہ وسلم کے متعلق تو بار بار یہ کہا کہ یہ ٹھیک ہے، وہی تو خدا کی طرف سے آتی ہے جس میں اس کے اپنے کسب و ہنر کا کوئی دخل نہیں ہے، وہ ایک وہبی چیز ہے، نازل ہوتی ہے خدا کی طرف سے، یہ محبت وہی ہے. اور اس کے بعد یہ تمہارے جیسا ایک انسان ہے، بہت عظیم اعلان ہے یہ. حضور کے متعلق یہ چیز اور اس کے بعد نبوت کا خاتمہ، نبی تو اس کے بعد ہو نہیں سکتا، اور آخری نبی جو ہے اس کے متعلق بار بار یہ بات کہ یہ تمہارے جیسا ایک انسان ہے، اپنے جیسے انسان کی پرستش نہیں ہوتی، شخصیت پرستی ہوتی ہے جہاں کسی انسان کو دوسرے انسانوں سے مختص، الگ الگ، فوق البشر تسلیم کیا جائے، وہاں شخصیت پرستی ہوتی ہے. شخصیت پرستی کا خاتمہ کر دیا قرآن نے، اور یہ بہت بڑا انقلاب ہے. ساری دنیا اس میں جکڑے چلی آ رہی تھی، آج بھی جکڑی ہوئی ہے، ہم خود ان سے آگے آگے ہیں باقیوں سے جن کے ہاں یہ انقلاب برپا ہوا تھا. تو پہلی چیز تو یہ تھی. دوسری چیز جس پہ تعجب والی بات ان کو ہو رہی تھی وہ یہ کہ یہ کہہ رہا ہے کہ یہ زندگی موت کے ساتھ ختم نہیں ہو جاتی، مرنے کے بعد بھی زندگی ہے، حیات آخرت جسے ہم کہتے ہیں. اصل یہ ہے کہ دین کا سارا ماحصل جسے تت کڈیا ہے کہنے نے پنجابی جی، وہ حیات آخرت پہ ایمان ہے. یہ یوں ہی ایک نظری چیز نہیں ہے. عزیزان من، معاف رکھیے، ہمیں تو معلوم ہی نہیں کہ ایمان ہوتا کیا ہے، وہ کرتا کیا ہے، انقلاب کیا برپا کرتا ہے، انسان کے اندر زندگی کس طرح سے بدل دیتا ہے. اس لیے ہمیں یہ معلوم نہیں کہ حیات آخرت اس کا مفہوم کیا ہے، یہ کرتا کیا انسان کے اندر. حیات آخرت کی ایک چیز تو یہ فلسفیانہ طور پر یا آج کل کے دور میں جو زیادہ سے زیادہ سائیکالوجی آگے بڑھی ہے، سائیکولوجیکل یا فزیکل بھی صحیح دلائل اس قسم کے آ جائیں کہ مرنے کے بعد واقعی زندگی مل سکتی ہے، یہ محض فلسفیانہ یا طبیعیانہ دلائل ہوں گے اس کے کہ یہ زندگی اس سے مل جاتی ہے. اس کا یہ اتنا ہی فائدہ ہوگا کہ ایک مسلمہ جو ہمارا ہے اس کے حق میں ہمیں علمی دنیا سے غیر مسلموں کی طرف سے بھی دلائل مل جائیں گے. ہم محتاج نہیں ہیں ان دلائل کے، ہمارا تو اس کے بغیر بھی ایمان ہے. ایمان کو تقویت پہنچ جاتی ہے، دوسروں سے بات کرنے کے لیے ہمیں گنجائش نکل آتی ہے کہ یہ دلائل میسر آ جائے. قرآن کا مقصد یہ نہیں تھا کہ یہ دلائل تمہیں میسر آ جائیں اور فلسفیانہ سطح کے اوپر تم دوسروں کے ساتھ بحث کر سکو کہ ہاں صاحب دیکھ لیجئے ہم نے ثابت کر دیا کہ مرنے کے بعد زندگی ہے، بات یہ نہیں ہے. وہ آیات آخرت کو ایک بڑا انقلابی اقدام کہتا ہے. اس کے نزدیک تو یہ ہے کہ یہ انسان کا کوئی کام جو اس دنیا میں وہ کرتا ہے، حتیٰ کہ اس کا ارادہ، اس کی خواہشات، اس کے تصورات تک بھی اپنا نتیجہ پیدا کرتے ہیں، اچھا نتیجہ برا نتیجہ، اور وہ نتیجہ اسے بھگتنا پڑتا ہے. اس سے مفر نہیں ہے، وہ بھاگ نہیں سکتا. اب بھاگنے کے لیے تو یہاں بڑا آسان تھا کہ موت آئی، انہوں نے کہا کہ مرنے کے بعد تو کسی پہ کوئی قانون ہی لاگو نہیں ہوتا. یہ قانون جو ہمارے ہاں ہے ان میں یہ ایک چھک ہوتی ہے کہ موت کے بعد کوئی قانون لاگو نہیں ہوتا. انہوں نے کہا کہ مر گیا انسان، معاملہ اس کا ختم ہو گیا. لیکن جسے کہا گیا کہ انسان کا کوئی عمل، حتیٰ کہ اس کا دل میں گزرنے والا خیال بھی نتیجہ مرتب کیے بغیر نہیں رہ سکتا، اور اس کا مواخذہ ہوگا اور اس کو بھگتنا پڑے گا، تو یہ سوال یہاں سے ہوا کہ موت سے چھٹکارا نہیں ہو جائے گا. مرنے کے بعد زندگی مسلسل چلے گی، اور یہ تمام اعمال انسانی جو ہے، یہ جو انسان کے اندر ایک شے ہے جسے وہ انسانی نفس یا ذات کہتا ہے، وہ جسم کے مرنے سے مر نہیں جاتی، وہی ہے جو حقیقت میں تمام اعمال انسانی کی محرکات ہوتی ہے، وہی فیصلے کرتی ہے، اسی سے مواخذہ ہوتا ہے. جسے میں کہتے ہیں وہ میں بھگتتا ہے. ہاتھ میرا چوری کرتا ہے تو ہاتھ کو سزا نہیں ملتی، مجھے ملتی ہے، کیونکہ میں نے چوری وہ کی تھی. بہرحال یہ بات تو میں نے عرض کیا تھا کہ لمبی ہے، ہوتی رہے گی، انسانی ذات پہ جب بحث آئے گی تو یہ آگے چلتی ہے، اور انسان کے ہر عمل کا نتیجہ سامنے آتا ہے. حیات بالآخرت جسے آپ کہتے ہیں، قرآن نے اس کا تقاضا ہر غیر مسلم سے کیا ہے، حتیٰ کہ یہود و نصارہ تک سے بھی کیا ہے، اور وہ تو مانتے ہیں حیات بالآخرت. اور اصل یہ ہے کہ دنیا میں بدھ مت جیسے مذہب کے سوا، جو نہلزم جن کے ہاں ہے کہ فنا ہی ہے ان کے ہاں، یعنی زندگی کا خاتمہ فنا سے ہے ان کے ہاں، معراج انسانیت ان کے ہاں فنا ہو جانا ہے. باقی تمام مذاہب کسی نہ کسی شکل کی مرنے کے بعد کی زندگی کو مانتے ہیں. وہ جب مانتے ہیں تو پھر قرآن نے ان سے تقاضا کیوں کی؟ بات یہ دوسری طرف چلی جائے گی، وہ تو ان سے خدا پر ایمان لانے کا بھی مطالبہ کرتا ہے، حالانکہ یہ اہل مذاہب جو ہیں وہ تو خدا کو تو مانتے ہی، لیکن ماننا اور ماننا فرق ہے. پھر میں یہ عرض کر دوں اپنے متعلق کہ ہم اس فرق کو بھی نہیں پہچان سکتے हमने कभी समझा ही नहीं है कि हम जो कहते हैं अल्लाह पर हमारा ईमान है तो इसके माने क्या है, कभी खड़े होकर सोचा ही नहीं है। लेकिन बहरहाल कुरान करीम उनसे भी मुतालबा करता है ईमान लाने का। और कई दफा मैं ये अर्ज कर चुका हूँ कि कुरान करीम मुसलमानों से भी मुतालबा करता है ईमान लाने का, अल्लाह पर, उसकी किताब पर, उसके रसूल पर और आखरत पर, मुसलमानों से। वो लोग हयात आखरत को मानते हैं। कुरान ने एक ही इसके लिए मेयार मुकर्रर की है, वइन आमनु बमिस्ले मा आमनतुम बिही फकद इहतदौ, जिस तरह से तुम ईमान लाए हो कुरान की रूह से, जब तक वो इस तरह से ईमान नहीं लाएंगे उनको साहब ईमान नहीं समझा जाएगा। तो गोया खुद ईमान का भी एक मेयार मुकर्रर कर दिया। ये नहीं है कि मैं अपनी मर्जी के मुताबिक जैसे जी चाहे ईमान ले आऊं, दूसरा कोई और अपनी मर्जी के मुताबिक, कोई अहले मजहब अपने मजहब के अकीदे के मुताबिक, दूसरा अपने मुताबिक। उसने कहा कि अब आखिरी अथॉरिटी आ गई, अथॉरिटी खुदा की तरफ से सिर्फ एक ही अब बाकी है, वो कुरान है। जिस तरह से ये कहता है उस तरह से अगर ईमान लाया जाएगा तो वो ईमान कहलाएगा, वरना किसी का जुबानी दावा कि हम भी ईमान रखते हैं वो काबिल कबूल नहीं होगा। हत्ता के मुसलमानों से जब कहा गया है कि तुम भी ईमान लाओ तो उसके माने ये हैं कि खड़े होकर ये सोचो कि वो कुरान ईमान कहता किसको है, क्या हमारा ये मजबानी दावा जो चार अल्फाज हम दोहरा देते हैं कि हमारा भी ईमान है, क्या ये उसके मुताबिक है, वो ये कहता है। दुनिया के अहले मजहब आखिरत की जिंदगी को मानते हैं, या यूं कहिए कि मरने के बाद की एक जिंदगी को मानते हैं कि फिर जिंदगी होती है सर। काहे के लिए मानते हैं, फर्क नजर आ जाएगा दो दो फिक्रों के अंदर कि वो क्यों उनसे तकाजा करता है कि तुम भी ईमान लाओ, जैसा कुरान कहता है वैसे ईमान लाओ। यहूदी मरने के बाद की जिंदगी पर ईमान लाते हैं ये कहने के लिए कि जन्नत में सिर्फ बनी इसराइल के लोग जा सकेंगे, कोई और नहीं जा सकेगा। तो उनका आखिरत पर ईमान के माने हैं बनी इसराइल का जन्नत में जाना और गैर बनी इसराइल का जहन्नम में झोंक दिया जाना, ये है उनका मकसद। कुरान या कलम इसकी नफी करता है कि यहाँ नस्ल का सवाल नहीं, कौम का सवाल नहीं है। तो गोया उनका ईमान आखिरत के सिर्फ इस मकसद के लिए है कि बनी इसराइल जन्नत में और गैर बनी इसराइल जहन्नम में। नसारा का भी ईमान है मरने के बाद की जिंदगी, काहे के लिए कि जो शख्स हजरत मसीह अलैहिस्सलाम के सलीब दिए जाने और उनके कफारा पर ईमान रखेगा वो जन्नत में जाएगा, जो इस पे ईमान नहीं रखेगा वो जहन्नम में जाएगा। तो वो मानते हैं हयात आखरत को इसके लिए कि वहाँ ईसाई जो कफारे पर ईमान रखते हैं वो जन्नत में जाएं और गैर सारे जितने भी हैं वो जहन्नम में चले जाएं, वो इसके लिए ईमान रखते हैं। आओ गौर कीजिए कुरान क्यों उनसे भी मुतालबा कर रहा है। ये हमारे करीबी हिंदू धर्म वाले, वो उनका तो पूछिए ही नहीं, धर्म सारा ही तवाम परस्ती है। उनके यहाँ ये तनासुख या अवागाउन या जून का मसला है। वो मानते ये हैं कि हर मरने वाला इंसान मरने के बाद फिर पलट के इसी दुनिया के अंदर आता है, लेकिन मालूम नहीं वो किस शक्ल में आता है। वो चूहे की शक्ल में, गधे की शक्ल में, शेर की शक्ल में, इंसानों में से शूदर की शक्ल में वो दुनिया में फिर आता है, और ये चक्कर जो है फिर वो मर जाता है, फिर आता है, फिर मर जाता है, फिर आता है, को 32 करोड़ दफा एक चक्कर काटना पड़ता है उनको। इसी तरह से वो आता रहता है और यहाँ से जाता रहता है। आवा गौन यही माने हैं उसके, आता है और जाता है। लेकिन इस आने वाले को ना तो ये मालूम होता है कि इससे पहले मेरी जिंदगी क्या थी और मैं क्या था, ना ये मालूम होता है कि मुझे जो अब ये चूहे या कुत्ते की शक्ल में दुनिया में भेजा गया है तो कौन से मैंने जरायम किए थे जिनकी पादाश में ये किया गया है, इसका भी इल्म नहीं होता। उसे कुछ पता नहीं होता अपनी पिछली जिंदगी का, पिछली जिंदगी के आमाल का, ना इसका कि मुझे क्यों ये शक्ल दे दी गई। बस इतनी सी चीज, ये वो भी ये जो ये हैवानात हैं उनको तो ये भी नहीं कि वो समझ भी लें कि हमें क्यों ऐसा किया गया है। इंसानों के मुतल्लक अलबत्ता उन्होंने ये कहा कि शूद्रों को, वैश्यों को, रतियों को ये समझ लेना चाहिए कि शूद्र को अगर बदतरीन इंसान पैदा किया गया है तो इसलिए कि इन्होंने अपनी पहले जन्म में इस किस्म के बुरे काम किए थे, उसकी पादाश में उनको ये कुछ मनाया गया है। उन्हें कुछ पता नहीं कि हम पहले जन्म में क्या थे, हमने क्या काम ऐसे किए थे। उनसे कहा गया कि बस तुम्हें ये इसके ऊपर ईमान रखना चाहिए, यकीन रखना चाहिए कि तुमने कुछ किया था। उनके यहाँ ये सूरत है, कुछ तुक भी बनती है इसकी। कुरान ईमान बिल आखिरत क्या माने देता, वो कहता ये है कि ये जिंदगी मुसलसल चलती है और इंसान इस जिंदगी में जो कुछ करता है और उसके इन कामों का नतीजा, इस दुनिया के अंदर ऐसे मौके नहीं आते कि वो भुगते रह जाते हैं, वो उसका मुआवजा वहां होगा। और ऐसे नहीं होगा कि इसको कुछ इल्म ही ना हो, उसको खुद मालूम होगा कि मेरी पहली जिंदगी क्या थी, मैं उसमें क्या था, मैंने क्या किया था, जिसके खिलाफ किया था वो भी मौजूद होगा, उसका भी उसे इल्म होगा, वो माहौल मौजूद होगा, वो गवाह होंगे उसके। जो मैं अक्सर कहा करता हूँ कि इससे बड़ा जहन्नम अजीजान मन और क्या होगा कि मसलन मैं आपके सामने बड़ा मुतबर बना बैठा हूँ, कुरान का दर्श देता हूँ, वैसे भी ये आम एक बनावट के लिहाज से ही सही, मुनाफकत के लिहाज से बड़ा नेक बना हुआ हूँ, मुत्तकी परहेजगार बना हुआ हूँ, अंदर की मेरी जिंदगी बिल्कुल इसके खिलाफ मुनाफकत की जिंदगी है। जिस दोस्त से कहता हूँ कि मैं तो तुम्हारा हमेशा के लिए बहीखा हूँ, दिल में कहता हूँ कि मेरा बस चले तो इसको खंजर घोप दूं, ये वहां होंगे और ये जो मेरे दिल में उनके मुतल्लिक ख्यालात गुजर रहे होंगे वो सामने आएंगे, उनके उनके सामने मेरा क्या हशर होगा आप सोचिए तो सही, इससे बड़ा जहन्नम और क्या हो सकता है। एक एक उनमें से कहेगा क्यों सारी जिंदगी तुमने हमारे साथ इस मुनाफ़त में बसर की, बदतरीन दुश्मन हमारे हमारे मुंह के ऊपर हमारे साथ इस कदर हमदर्दाना दोस्ताना ताल्लुकात रखने वाले, अमानतें खयानत की हुई जिनका किसी को इल्म नहीं है, वादे झुटलाए हुए जिनका किसी को इल्म नहीं है, हम समझते हैं इत्मीनान से कि किसी को इल्म तो है ही नहीं, बस ठीक है ये सब कुछ, ये सारी चीजें सामने आएंगी, मुकर नहीं सकेगा, खुद एतराफ करेगा कि ये ठीक है कि मैंने दिल में इसके खिलाफ यही सोचा, मैंने यही तदबीरें की थी और वो कामयाब नहीं हुई थी वो सारी तदबीरें, खुद एतराफ करेगा, वहां वो मौजूद होंगे, ये है वो, और उसके बाद उसके मुताबिक नताइज भुगतने पड़ेंगे। ये है हयात आखिरत। आप कहिए कि वो फलसफियाना तौर पे दलायल में यसर आ जाना वो तो किसी काम की बात ही नहीं। दुनिया के किसी मजहब में भी ये तस्वुर नहीं आखरत का जो कुरान देता है, और इसीलिए वो दुनिया के हर अहले मजहब और गैर मजहब से मुतालबा करता है कि अगर इस तरह से तुम ईमान लाओ इस बात पर मरने के बाद की जिंदगी में कि जो बातें मेरे दिल में भी गुजरी थी, निगाह की ख्यानतें और दिल में गुजरने वाले ख्यालात तक भी जिन्हें मैंने सारी दुनिया से छुपा के रखा हुआ था और मैं मोतबर बना हुआ था इनकी निगाहों में, वो सारे के सारे सामने आएंगे और हर एक के सामने आएंगे, वो मौजूद होंगे जिनके साथ मैंने दुनिया में ये कुछ किया हुआ होगा और मुझे इनकी सजा भुगतनी पड़ेगी। یہ ہے حیات آخرت. عزیزان ایمان، کتنے ہیں ہم میں سے جن کا یہ ایمان ہے آخرت کے اوپر؟ تو وہ جو مطالبہ کرتا ہے یا ایھا الذین آمنوا آمنوا باللہ، اے وہ جو دعویٰ کرتے ہو ایمان کا، وہ ایمان لاؤ قرآن کے مطابق. وہ جو کہتے ہو اپنے آپ کو مسلمان ایمان والے، ان سے کہتا ہو ایمان لاؤ، یہ ایمان لاؤ. ہے ایمان اس قسم کا؟ یہ ایمان ہو تو یہ معاشرہ جنت بن جائے. یہی آپ کا عزیزان ایمان، اگر ہر شخص کو معلوم ہو کہ جو میں زبان سے کہتا ہوں وہ تو ایک طرف رہا کہ میرا دل اور زبان ہم آہنگ ہونے چاہیے، میں اس کے خلاف جو دل میں بھی خیال میرے گزر رہا ہے اس کا بھی مجھ سے مواخذہ ہوگا اور اس کے سامنے آ جائے گا کہ تمہارے خلاف میں نے یہ خیال دل میں قائم کیا تھا. یعنی یہی چیز کوئی چھوٹی بات نہیں عزیزان ایمان. کسی کے منہ کے سامنے جھوٹا پڑ جانا، یہاں اس زندگی میں بھی آپ دیکھ لیجئے کس قدر ندامت ہوتی ہے اس کی. اور یہ چیز علم نشرہ سامنے آئے گا، کوئی مکر نہیں سکے گا، خود اعتراف کیا جائے گا. عام علامہ تمہاری گردن میں اس وقت لپٹا ہوا ہے، وہ کھل جائے گا. تم سے کہا جائے گا کہ اس کو خود پڑھو، پڑھنے کے بعد کہا جائے گا کہ خود حساب کرو کہ اب تمہارے ساتھ کیا کیا جائے. یہ ہے ایمان بالآخر. تو اب یہ سمجھے کہ یہ لوگ، یعنی قرآن کریم نے اللہ اور آخرت وہ دو ستون گنائے ہیں حقیقت میں ایمان کے، اور بار بار تاکید کی ہے تمام دنیا کے انسانوں سے، خواہ وہ اہل مذہب ہوں یا نہ ماننے والے ہوں، کہ ایمان بالآخرت جو ہے یہ ہے دین کا استحکام حقیقت میں. یہ جتنا کچھ ہم کر رہے ہیں، اسلامائزیشن، اسلامیانہ، اسلامی قوانین، اسلامی تعزیرات، یہ ساری چیزیں عزیزان ایمان یہ کوئی نتیجہ نہیں برآمد کر سکتی تا وقت ہے کہ یہ ایمان بالآخرت نہ پہلے پیدا کیا جائے دلوں کے اندر. اور پھر تو ضرورت ہی نہیں رہتی نہ کسی ہتھکڑی والے کی اور نہ کسی پھانسی والے کی. وہ تو انسان خود اپنے اندر ایسا پھانسی محسوس کرتا ہے کہ پوچھو نہیں اس کی کیفیت کیا ہو جاتی ہے. وہ جو میں نے کہا تھا کہ وہ بچی خیمے کے اندر رات کی تنہائیوں میں بھی ماں کے کہنے پہ دودھ میں پانی نہیں ڈالتی تھی کہ نہیں اماں. خلیفہ نے کہا تھا کہ یہ خدا کا حکم ہے، اور کہا تھا کہ خدا دیکھتا ہے. اس وقت اگر خلیفہ نہیں بھی دیکھ رہا تو کوئی بات نہیں، خدا دیکھتا ہے. ہم جو یہ کہتے ہیں کہ اس پہلے صدر اول کے اندر صاحب ضرورت ہی پیش نہیں آئی، حضرت عمر رضی اللہ تعالیٰ عنہ کو حضرت ابوبکر صدیق نے مجسٹریٹ مقرر کر دیا، سال کے بعد انہوں نے کہا کہ بابا کاہے کو مقرر کر دیا، سال بھر میں کوئی مقدمہ ہی نہیں آیا، کتنا کاہے کو بیٹھا ہوا ہوں یہاں، آئے گا کیوں مقدمہ؟ ان کا ایمان تھا اس چیز کے اوپر عزیزان ایمان، پھر ان عدالتوں میں مقدمے کاہے کے لیے جائیں گے؟ کون جرم کرے گا اس کے بعد؟ کوئی پاگل ہی ہوگا تو پھر کچھ ایسی صورت ہوگی. یہ ہے وہ انقلاب جو ذہنی اور قلبی قرآن پیدا کرنا چاہتا ہے. یہ ہے وہ لوگ جو اسلامی معاشرہ قائم کرتے ہیں. قائم کیا کرتے ہیں؟ یہ افراد ہوتے ہیں، معاشرہ خود ہی ان کے قائم ہو جاتا ہے. جو کسی دوسرے کے خلاف دل میں بھی نہیں کچھ سوچے گا، اسلامی معاشرہ تو خود قائم ہو جائے گا اس کی بنا پر. جو شخص ہر ملنے والے سے کہتا ہے کہ السلام علیکم، میں تمہارے لیے سلامتی چاہتا ہوں، اور زبان سے نہیں کہتا، صرف زبان سے نہیں کہتا، دل سے کہتا ہے کہ تمہارے لیے ہر طرح کی سلامتی چاہتا ہوں، ہر ملنے والے سے، واقف نا واقف، کسے باشد، اس معاشرے کا ہر فرد جو ہے اس سے وہ یہ کہتا ہے، اور وہ بھی جواب میں کہتا ہے کہ وعلیکم السلام، میں بھی تمہارے لیے سلامتی چاہتا ہوں. سارے تو اندازہ لگائیے کہ جس معاشرے میں ہر ملنے والا دوسرے ملنے والے سے، اور وہ اس سے یہ ایسی چیزیں تو زبانی نہیں کہہ رہا، دل کی گہرائیوں سے ایمان کے درجے پہ یہ بات کہہ رہا ہے، اور سمجھ رہا ہے کہ اس کا مواخذہ مجھ سے ہوگا جو میں کہہ رہا ہوں. سوچئے تو صحیح، معاشرہ اسلامی بن جاتا ہے یا نہیں جسے آپ کہتے ہیں؟ वो ये ईमान पैदा करता है। ईमान कल्ब और निगाह में एक तब्दीली का नाम है। कुरान ने जो कहा है कि जब तक कोई कौम अपने अंदर ये तब्दीली पैदा नहीं करती, हम भी उसके हालात में तब्दीली नहीं पैदा करते। जो जी में आए करके देख लीजिए, खुद ये तो खुदा के खिलाफ चैलेंज है कि कल्ब और निगाह में तब्दीली किए बगैर हम देखिए माशरे में कैसे तब्दीलियां पैदा करते हैं। खुदा कहता है इन्नल्लाह ला युगय्यिरु मा बिक़ौम, अरे तुम तो एक तरफ खुदा भी नहीं करता। कहता ठीक है, खुदा नहीं कर सकता ना करे, हम करके बता देंगे। ठीक है जी, बात चल रही थी हयात आखिरत की। कुरान समझा रहा था अरब के बदुओं को इतना दकीक अदक मसला जो मैंने अर्ज किया है कि प्लेटो के जमाने से इस पर गुफ्तगू होनी शुरू हो गई हुई है। करीब करीब हर फिलासफर ने इसके ऊपर गुफ्तगू की है। मसला ही ऐसा है ये, उस वक्त से लेके आज तक इस पे गुफ्तगू होती चली आ रही है और अब भी डोर को सुलझा रहे हैं और सिरा मिलता नहीं। 1400 साल पहले अरब की सरजमीन के अंदर जो तारीख तरीन खत्ता था वहां के बदुओं को समझाया जा रहा है। तो पहली चीज तो ये समझाई, बात कहने की ये थी कि ये जरूरी नहीं कि जिस चीज को तुम आंखों से देखो सिर्फ उसी पे ईमान लाओ, इलामात से भी ईमान लाया जाता है। पहली चीज ये कही कि ये इतने अजीम शान कुर्रे जो हैं आफ्ताब को तो देखो, तुम उसकी रोशनी को देखते हो, तुम उसकी हरारत को देखते हो, तुम उसकी रफ्तार को देखते हो, तुलू व गुरूब को देखते हो, उसके रास्ते को तो देखते हो, क्या वो कुव्वत भी तुम्हें नजर आती है जो ये सब कुछ करा रही है इस सूरज से? क्या बात है, वो बद्दू तो एक तरफ, ये तो आज का जो एटॉमिक एनर्जी का साइंटिस्ट है वो भी उस कुव्वत को देख नहीं सकता। उसकी जितने अलामात हैं उनसे ही वो पहचान के आगे चल रहा है। देखने की बात आज भी नहीं है। कहा तुम ये कह रहे थे ना कि हमें दिखाओ तो सही जरा के हमारे बाप दादा जो मर चुके हैं वो कैसे उठते हैं। कहा ये तुम इतनी सी बात तो बताओ जरा, आप अंदाजा लगाइए 1400 साल पहले के बद्दू को भी दलील दी गई, आज के एटॉमिक एनर्जी के साइंटिस्ट को भी दी गई कि देखना ही अगर तुम कहते हो तो तुम जरा बताओ देखते हो उस एनर्जी को, एनर्जी जो है वो तो नजर ही नहीं आती, महसूस ही नहीं होती। एनर्जी तो बड़ी आगे की चीज है अजीजा ने मान, ये इलेक्ट्रिक करंट जो है जब तक किसी शय के अंदर यू ना हो उस वक्त तक आपको मालूम ही होता कि करंट है। किसी कंक्रीट महसूस शय के अंदर वो करंट आती है तो फिर वो महसूस होती है, उससे अलग हट के करंट अलग उससे महसूस नहीं होती, दिखाई नहीं देती। कुरान ने कहा कि तुम्हारी ये दावा कि हम आंखों से देखेंगे तो फिर मानेंगे, इन चीजों को तो जरा बताओ देख के जरा। अगली बात ये थी कि वाकई जिंदगी पैदा होती है उसके बाद जब एक चीज जो है हम देखते हैं, उन्होंने कहा कि जमीन में वो गल सड़ जाती है। अगली बात अब आ गई है, हम वनजल्ला में नमान मुबारकन, क्या बात है मार्ग मुबारकन, हम बतना बही जन्नातिन व हब्बल हसीदे व नखला बात खातिल्ला नजीर रिज़्क़ल इबादे। और ये अगले दो चार लफ्ज हैं जिनमें बात हुई, व अहयैना बही बल्दतन मैता कज़ालिकल खुरूज। हाँ हाँ, बात तो खुरूज की हो रही थी ना कि वो जिंदगी। कहा ये दाना बीज जिसे कहते हो जमीन में दबा देते हो तुम, चांदी दिनों के बाद देखो तो वो गुम हो गया हुआ होता है, मिट्टी खा गई होती है उसको, वो कहीं नजर नहीं आता। कहा उसमें से फिर एक नई जिंदगी फूटती है ना कोंपल की शक्ल में। क्या है ये चीज? उस दाने के अंदर एक चीज रखी गई थी जिसमें दोबारा जिंदा होने की, कोंपल बनने की, फसल बनने की सलाहियत मौजूद थी। जिस दाने में वो महफूज रखी गई थी वो दाना तो जमीन खा गई, वो शायद जिसमें ये चीज महसूस रखी गई थी महफूज, दोबारा उगने की, दोबारा जिंदा होने की, दोबारा वही कुछ मानने की, वो शय कोमल बन के ऊपर उभरी। खास सोच रहे हो फिर कि उस राई के बराबर दाने से इतनी बड़ा खजूर का दरख्त होगा है, कभी जेन में भी आता है? और असल ये है कि ये फितरत का सारा निजाम ही वो दाना, फितरत का सारा निजाम ही ये जो हयात या जिंदगी है इसको मुसलसल बरकरार रखना है। मकसद उसका ये है, ये जो हम देखते हैं ना कि एक बीज हम जरा सा बोया, उसके अंदर से एक दरख्त उगा, उसके अंदर फल लगे, फल के अंदर ये सारा कुछ, वो फल बड़ा लजीज हमारे लिए खाने के लिए, रिज्क लिलिबाद कुरान ने कहा है हमारे बंदों के लिए वो रिज्क होता है, तो बड़ा शीरी, बड़ा लज्जतदार, अजीब अजीब किस्म का, ये सारा जितना कुछ है ये फितरत हमें फरेब देती है, हमें आमादा करती है उनको उगाने के लिए, उनको परवरिश करने के लिए। उसका मकसद ये नहीं होता कि हमें मजेदार से फल मिले, वो फल के अंदर एक बीज पैदा करना चाहती है ताकि उस बीज से उस जैसा दरख्त फिर उगाए। उसका प्रोग्राम तो इतना ही है, उसने ये तसलसल जारी रखना है। और उसके लिए अगर इन दरख्तों में ये कुछ ना हो हमारे लिए, ये रिज़्क ना हो, सामान ज़ीस्त ना हो, लज्जत ना हो, खुशबू ना हो, फलों में जो कुछ भी है तनव्वु में हो, हम कभी भी मेहनत ना करें इतनी इन दरख्तों के बोने में, पालने में, परवरिश करने में, ये सब कुछ करने में, हम सब कुछ करते हैं कि उनसे हमें ये हासिल होता है और फितरत हमें डूब करती चली जाती है कि ठीक है लगे रहो तुम इसके अंदर, मेरा मकसद सिर्फ उस फल के अंदर एक बीज जो है नन्ना सा उसे पैदा कर रखना है, उससे वो फिर तसलसल कायम रहेगा हयात का। अगर उन फलों के अंदर वो बीज ना हो तो फिर से वही दरख्त पैदा नहीं होता। उस बीज को भी मैंने जब अर्ज किया है, जरा हमने तो कभी देखा नहीं, जो चीज अंदर से फूटती है यही गेहूं या ये दालें या ये दाने जितने भी होते हैं, इनके अंदर एक बिल्कुल राई के बराबर, एक जर्रे के बराबर एक चीज होती है, वो है जो फूटती है असल में। खुद फल जो है वो भी उसकी हिफाजत का किला होता है। वो जो दाना होता है जिसे हम बीज कहते हैं, ये ऊपर के जिसे मसलन चना है, ये जितना कुछ उसके ऊपर होता है वो भी एक किला होता है। वो उसके अंदर एक जरा सा राई के दाने के बराबर जरा सी हरी सब्ज और सफेद सी एक चीज होती है, बस वो है। बीज बो दीजिए, वो चना तक, वो दाना तक, वो फल, वो बीज तक जमीन खा जाती है। ये जो कहा था कद अलिमना मा तनकुसुल अर्दु मिनहुम, हम जानते हैं कि इंसान की कौन सी चीज है जिसे जमीन कम कर देती है और कौन सी है जिस तक उसकी रसाई नहीं होती, हम जानते हैं। दाने को तो वो चाट लेती है, दाने के अंदर वो शय जिसमें उगने की सलाहियत है उसे वो कुछ नहीं कह सकती, वो उसी तरह से महफूज रहती है और फिर उसी तरह से उगती है। उगने के बाद फिर पहले वो कोंपल बनती है, फिर फसल बनती है। वन नखला बात खातिल लहा तलु नजीद, बड़े बड़े ऊंचे खजूरों के दरख्त उनके साथ इतने इतने बड़े खोशे लटके हुए। वो कहता है ये किस चीज की कार फरमाई है, वो जो खजूर की गुठली के अंदर वो जरा सा एक दाना सा था, कहने बस यूं कुछ समझ लो, यानी समझाया जा रहा है ना। तो ये चीजें तो तुम देखते हो ना कि किस तरह से एक मुर्दा गुठली मुर्दा होती है, उसको मेज पे रख छोड़िए, सारी उम्र रख छोड़िए, कुछ नहीं होता उसमें, गुठली से नहीं होता। उसको तो उसके मसाद माहौल जब दिया जाता है, वो मिट्टी, वो पानी, वो हरारत, वो रोशनी, तो ये गुठली तो वो जमीन के साथ खत्म हो जाती है, फिर जमीन खा जाती है इसको, जैसे कहा जाएगा। और वो शय जिसमें आगे उगने की सलाहियत होती है, फिर उसके बाद वो उगती है। یعنی آپ اندازہ لگائیے کہ ان مثالوں سے 1400 سال پہلے کے بدو کو سمجھایا جاتا ہے کہ اس جسم انسانی میں جو تمہیں بالکل تبھی پیکر نظر آتا ہے، جو واقعی جس وقت تم دفن کرتے ہو تو کچھ دنوں کے بعد دیکھتے ہو کہ وہ زمین میں، وہ زمین کھا جاتی ہے اس کو، اس کے اندر ایک شے ہے، جس طرح سے دانے کے اندر ایک چیز تمہیں نظر آتی ہے نا کہ وہ پھر سے بہت طویل القامت کھجور کا درخت بنتا ہے اور فصلیں بنتی ہیں اور پھل بنتے ہیں، رزقا للعباد واحیینا بہ بلدتا میتا، زمین مردہ کو پھر اس سے تم دیکھتے ہو کیسے زندگی ملتی ہے، اس زمین کے اندر اگر یہ کچھ نہ کیا جائے اس انداز کا تو وہ زمین بھی مردہ ہوتی ہے، اس میں زندگی کے آثار نہیں ہوتے، یہ سب کچھ کیجئے اور اس کے بعد دیکھیے کہ لہلہاتی زندگی مسکراتی ہوئی کیسے ابھرتی ہے. عزیزان ایمان، قرآن کا اعجاز، یہ ساری مثالیں دینے کے بعد کہا یہ کہ یہ ایک زمین مردہ کو ہم زندہ اس طرح سے کرتے ہیں دیکھتے ہو نا، کہا کذالک الخروج، ارے بابا اسی طرح سے انسان زندہ ہو جائے، یہ کذالک، آپ غور کیجئے کیا بات ہے، کیا انداز ہے قرآن کا. پہلی مثالوں کے بعد یہ کہا کہ دیکھو زمین مردہ کو کیسے حیات تازہ ملتی ہے، دیکھتے ہو نا ایسی چیز جسے وہ دیکھتے ہیں انکار نہیں کر سکتے، کہنے کے ٹھیک ہے نا، مطمئن ہونا جو ہم کہہ رہے ہیں، کہ جی بالکل ٹھیک ہے. کہا کذالک الخروج، کذالک الخروج، یہ صرف خدا کا کلام ہو سکتا ہے. عزیزا نے مان، آفاق ہا گردیدام، مہر بتاں گردیدام، بسیار خوباں دیدام، اما تو چیزیں دیگری، بہت کچھ پڑا عزیزا نے مان، ساری عمر گزر گئی اس کے اندر، افلاطون سے لے کے آج کے آئنسٹائن تک چھوڑا کسی کو نہیں. میں عقیدے کی بنا پہ نہیں کہتا، علی وجہ البصیرت کہتا ہوں کہ یقیناً یہ چیز جو ہے یہ کسی انسان کا قول نہیں. آپ بھی ذرا تھوڑی سی عربی پڑھ لیجئے تو قرآن سمجھ میں آ جاتا ہے، یہ کوئی مشکل کتاب زبان نہیں ہے، اس کی بڑی آسان زبان ہے، اور پھر آپ کو بھی لذت ملے گی. یہ کہتے ہوئے آ رہا ہے احیانا بہی بلدتا میتا، یہاں تک زمین محسوس ہی مثال ہی چلی آ رہی ہے. کذالک الخروج، یہی بات پوچھتے تھے نا تم. کہا کہ اتنی بین چیز، لیکن انسان کی مفاد پرستیاں وہ اس طرف اسے آنے نہیں دیتی کہ وہ چیز جو دل میں بھی خیانت کا خیال گزرے گا اس کا بھی مواخذہ ہوگا، اور وہ پھر سامنے ہوگا جس کے خلاف میں نے یہ خیانت کا خیال کیا تھا. کہا یہ بات ادھر نہیں آنے دیتی، تمہاری بات نہیں ہے، اس سے پہلے بھی رسول آئے، ان کی قوموں نے انکار کیا، تکذیب کی ان کی. کذبت قبلہم قوم نوح و صحاب الرس و ثمود و عاد و فرعون و اخوان لوط و صحاب الایکۃ و قوم تبع کلن کذب الرسل، یہ تمام اقوام سابقہ اسی مسئلے کے اوپر انہوں نے تکذیب کی تھی. بات یہ تھی جو کہنے کی تھی کہ تمہارے ہر عمل کا نتیجہ آئے گا، تمہیں بھگتنا پڑے گا. انسان اسے ماننے کو تیار نہیں ہوتا، خود فریبی میں مبتلا رہنا چاہتا ہے، یوں کہہ لیجئے، جی نہیں چاہتا ماننے کے لیے کہ پکڑا جاؤں گا. کہا یہ سارا کچھ انہوں نے کیا، تمام رسولوں کے ساتھ ہوا، اور پھر اس دنیا کے اندر بھی جو ان کا اشر ہوا، یہ جو ان کی اجڑی ہوئی بستیوں کی کھنڈرات کی اینٹیں ہیں، ان پہ جا کے پڑھو ان کی داستانیں، کیا کہہ رہے ہیں تمہیں، بڑی بڑی قوت اور شوکت کی مالک قومیں تھیں. آج دیکھو تو صحیح کہ ان کی داستانیں ہی باقی رہ گئیں، احادیث ان کے کہانیاں ان کی باقی رہ گئی، کچھ باقی نہیں رہا ان کا، اس لیے کہ غلط نظام تھا، اور غلط نظام بنیاد یہ تھی کہ یہ جو آخرت کا تصور قرآن دے رہا ہے اس پہ ایمان نہیں تھا صاحب. اب یہ جو تم کہتی ہو کہ خدا ये इन मुर्दा को फिर जिंदा कर देगा, दोबारा पैदा कर देगा। अगली एक और दलील इसके लिए आ रही है, अफ़ाईना बिल खल्क़िल अव्वल बल हुम फी लब्सिन मिन खल्क़िन जदीद। तौरात में ये है कि खुदा ने इस कायनात को पैदा किया तो छह दिन तो वो पैदा करता रहा इसमें, और छठे दिन के बाद वो थक गया तो सातवें दिन वो सो गया आराम करने के लिए, थक गया था। ये सबत का दिन जो उनके यहाँ होता है ना, सेवंथ सैटरडे, ये है ना जो होली डे का दिन है, उसको होली डे कहते इसलिए है, मुकद्दस दिन होता है उनके यहाँ, कि खुदा भी आराम कर रहा था, तुम भी आराम करो। यहूदियों ने अपने यहाँ हफ्ते को ये रखा, ईसाइयों की और यहूदियों की तो खटपट पहले दिन से चली आ रही है। ये तो उनकी सियासत है ना, जो अमेरिका और इसराइल का गठजोड़ हो रहा है, वरना यहूदी और ईसाई तो एक दूसरे को पूछो नहीं कैसे वाय इट कुत्ते दा वैर जिन्हों कहने, सारी तारीख इनकी ऐसी थी, जो कुछ भी यहूदी करते थे ईसाई उनके खिलाफ करते, वो खतरा करते थे इन्होंने कहा हम खतरा नहीं करेंगे, वो खंजीर को हराम समझते थे ये कहते थे हम हलाल समझेंगे, यानी मैं उनके खिलाफ। वो सैटरडे को सबत मनाते थे, इन्होंने कहा कि हम संडे को सबत मनाएंगे। ठीक, तो तसव्वुर ये था कि छह दिन की तखलीक के बाद खुदा थक गया और फिर वो आराम कर, कह रहे हैं कि क्या ख्याल है तुम्हारा कि खुदा इस हल्के अव्वल के बाद फिर थक गया है, जो फिर वो इस जैसी खल्क पैदा नहीं कर सकता, क्या हुआ? फिर वही बात कुरान का एजाज, पहले कहा खल्किल अव्वल, कोई भी लिखता तो इसके बाद जो दूसरी थी ना खल्के सानिया उसको कहता, दूसरी सेकंड क्रिएशन जिसे कहते हैं, द फर्स्ट क्रिएशन देन सेकंड, यही कहा था इसको, ये दूसरी या सेकंड नहीं कहा, खल्के जदीद कहा है, ये उसी किस्म की दूसरी तखलीक नहीं बल्कि एक और ही किस्म की तखलीक पैदा कर दे। क्या बात है, उस तखलीक को भी पहली तखलीक से बिल्कुल अलग मुतफर्रक और मुख्तस करना, इसे खल्के जदीद कहना, बिल्कुल नई क्रिएशन। और वाकई उसके मरने के बाद की उस तखलीक का तो हम तसव्वुर कर ही नहीं सकते, लेकिन बहरहाल मौजूदा जो कुछ ये महसूस क्या है इससे तो वो एक खल्क जदीद ही है ना। तो ये खल्क जदीद कहा है, वो खल्क जदीद होगी। कहा क्या, हम पहली तखलीक से थक गए थे, जो तुम कहते हो कि वो एक खल्क जदीद जो है हमारे लिए हम नहीं कर सकते, तुम शक में पड़े हुए हो कि पता नहीं खुदा में इतनी ताकत बाकी रह गई है या नहीं कि उठ के इतना काम कर सके, कहा ये सोच रहे हो तुम, खुदा के मुतल्लक भी तुमने बहुत गलत अंदाजा लगाया है, वो थकता नहीं है, यो कयूम सेना तुम वला नौम भी नहीं, नींद तो एक तरफ उसे तो ऊंग भी नहीं आती, जिंदा है और हर एक को जिंदगी बख्शता, कयूम है बगैर सहारे के, हर एक को कयाम होने का सहारा देने वाला है। कह रहा इंसान, बात यही है ना जो हम कह रहे हैं कि ख्याल तक भी मुआवजा होगा, मुश्किल क्या है, वलकद खलकनल इंसाना व नअलमु मा तवस्वसु बिही नफ्सुहु, कोई मशीनरी बिगड़ जाए तो वो मैकेनिक जिसने उसका बाद में कुछ इल्म हासिल किया होगा वो इधर उधर कुछ टो कर उसको तजस्सुस करके अंदाजा करके कुछ देखेगा कि शायद ये हो शायद ये हो। जिस मास्टर ने उस मशीनरी को बनाया है उसके सामने अगर उसमें कोई इस किस्म की चीज पैदा हो तो वो फौरन कहेगा कि फलां जगह नुक्स हो गया, इसलिए वो कहेगा कि मैंने तो बनाया है इसे, बजाहर कैसी पेश पावसादा सी मिसाल है। कहा ये सोचो जिस खुदा ने इंसान को बनाया है वही वाकिफ नहीं है इससे। क्या बात है, कोई तरदीद नहीं कर सकता जी इस दलील की कि जो क्रिएटर है किसी चीज का वो उससे वाकिफ नहीं है। दलील ही ये होगी कि और तो कोई हो सकता है कि ना जानता हो कि इसके अंदर क्या हुआ है। क्रिएटर तो फौरन सेंस कर लेता है कि इसके अंदर क्या बात हुई है। हाँ, हम तो क्रिएटर, हमने इंसान को पैदा किया तो हम नहीं जानते, हम तो उसके दिल में गुजरने वाले वसावस और ख्यालात उससे भी वाकिफ हैं, हमें तो उनका भी इल्म है। वनहनु अक़रबु इलैहि मिन हब्लिल वरीद, और फिर ये क्रिएटर कहीं दूर नहीं गया हुआ कि मोटर के अंदर नुक्स तो वाकया हो कहीं गुजरा वाले के करीब और क्रिएटर बैठा हो कराची में तो वहां से बुलाइए उसको, पता नहीं कितना वक्त लगे। कहने लगे वो हम तो इसकी रगे जान से भी ज्यादा करीब बैठे हुए ये और मसला दूसरी तरफ चला जाएगा। अल्लाह ताला का ये हमले वरीद से भी करीब होना इंसान जिंदगी की शाहराह जो है उसके करीब कहा है ये। वही जिंदगी अता करने वाला है ना, जिंदगी तो वो है ही खुद। बहरहाल आगे बढ़ जाना चाहिए हमें, हम इसकी शाहराह से भी ज्यादा करीब देखते जाते हैं। और फिर उसके बाद इंतजाम ऐसा हमने कर रखा है, ये हमारे समझाने के लिए है, सचमुच ये नहीं है कि दाएं बाएं कुछ इस तरह से शॉर्ट हैंड राइटिंग बैठा रखे हैं कि वो लिखते हैं फिर जाके टक टक करते हैं। इज यतलक्कल मुतलक्कियान अनिल यमीन वानि शमाल कईद, इसके दाएं बाएं निगेवान पासदार नोट्स लेने वाले लिखने वाले वो बैठे हुए होते हैं, हर वक्त इस इंतजार में होते हैं कि इसके दिल में कोई बात गुजरे और हम नोट करें, इस इंतजार में होते हैं। क्या बात है इसकी भी, मा यल्फिज़ु मिन क़ौलिन इल्ला लदैहि रक़ीबुन अतीद, कोई लफ्ज़ भी इसकी जुबान से नहीं निकलता कि इसके पास जो निगहबान बैठा हुआ होता है वो उसको फौरन रिकॉर्ड कर लेता है और ये रिकॉर्ड महफूज होता है। कहाँ महफूज होता है, बाहर के किसी कागज पे नहीं होता है, ये जो तलफ भी हो सकता है, गुम भी हो सकता है, फट भी सकता है, खुद इसके नफ्स के अंदर महफूज होता है। वो है रिकॉर्ड रूम इसका, और वो आता है हमारे फरादा कहा कुरान में, वो आता है तन्हा आता है, और वो पूरे का पूरा यूं समझिए कि वो होता ही इसके आमाल का, इसके ख्यालात का एक रिकॉर्ड रूम, एक मजमूआ, एक महफूज है। इसी का नाम ही है इंसानी जात या इंसानी नफ्स, जो मरने से मरती नहीं है, खुदा के हाँ जाती है और वो सब कुछ उसके अंदर मौजूद होता है। ये तो हमारे समझाने के लिए ये कहा गया है ना, जैसा हम दुनिया में देखते हैं कि इस तरह से किया जाता है, कोई लफ्ज़ बोलता है तो रिकॉर्ड वो नोट लेने वाला नोट ले लेता है, शॉर्ट हैंड वाला लिख लेता है, फिर वो रिकॉर्ड में जाता है, फिर महफूज किया जाता है। ऐसा ये सारे इंतजाम हमारे मौजूद हैं। और दूसरी जगह कहा कि ये सारा कुछ जितना भी है वो खुद तुम्हारे अपने जात के अंदर महफूज रखा होता है और वो आती है हमारे पास। वजात सकरतुल मौत बिलहक, के बाद वो मौत की बेहोशी बिलहक, कुरान करीम में हक उस चीज को कहते हैं जो एक तसव्वुर मासूस शक्ल में जब सामने आ जाता है तो उसे हक कहा जाता है। अरबी जुबान में इसके माने ये हैं, कभी इस पे गौर कीजिए तो पता चले कि जब दीन हक कहा है कुरान ने तो फिर वो दीन किस शक्ल में हक बनता है। जब वो महफूज मासूस शक्ल में एक माशरा के अंदाज और निजाम की शक्ल में सामने आता है फिर वो दीन हक होता है। कुरान किसी नजरी चीज को या जहनी चीज को या अकीदे की चीज को हक या हकीकत नहीं कहता। हकीकत का लफ्ज तो हमारे यहाँ भी बोला जाता है इसी के लिए, जब वो चीज महसूस शक्ल में सामने बन के आ जाए तो अलहक बोला जाता है। कहता है ये चीज तो अलहक है ना, तुम्हारे सामने आती है ना मौत की हिचकियां। जाले का मा कुंता मिन हो तही, हालांकि तू इस मौत से बचने के लिए सारी उम्र कोशिश करता रहा। तो पहला मरहला जो है वो तो तुम्हारे सामने गुजरता है ना, तुम्हारी नजरों के सामने, कि ये क्या कुछ उसके लिए होता है, क्या कुछ तुम उसे बचाने के लिए करते हो, तो ये तो नहीं होता। और उसके बाद मैंने कई दफा ये अर्ज किया है कि मरने के बाद की जिंदगी के मुतल्लिक कुरान ने जिन तफासील को बयान किया है वो इसके आखिरी पारों में पूरी तफसील और तशरीह के साथ आए हुए हैं। तो मैं मुलतवी किया जाता हूँ उसको, जहाँ जहाँ ये चीजें जिमनन आ रही हैं, कि जब हम उस मुकाम पे पहुंचेंगे तो चूंकि मौजू ही ये होगा उसका, इसलिए उस वक्त हम इसकी तशरीह में जाएंगे। उससे पहले पीस मील तरीके के ऊपर टुकड़े टुकड़े करके अगर इसको समझेंगे तो बात समझ में नहीं आएगी। बात वो ऐसी है जो आम हमारी जिंदगी से बिल्कुल एक मुख्तलिफ तौर तरीके ऊपर और सारी चीज मिसालों के जरिए से कुरान ने बयान की हुई है। वनुफिखा फिस्सूर ज़ालिका यौमुल वईद, कहता ये मौत की हिचकियों तक तो तुमने देख लिया, उसके बाद मर गए और तुमने समझा मामला खत्म हो गया, ये बात नहीं है। अब यही जो है मैंने अर्ज किया है कि उस वक्त मैं फिर ये अर्ज करूंगा, नुफिखा फिस्सूर, सूर फूंका जाएगा। तो जेन में वो है ना हमारे यहाँ सूर, ये सरनाई या ये जो ये जो ये तूती जिन्हों कहते ने साढ़े वो जाऊंदे है न, इस तरह से यह बिगल समझ लीजिए आज के इस सलाह में, ये आम तौर पे ये कहा जाता है कि ये बिगल फूंका जाएगा तो उस वक्त फिर ये मुर्दे सारे उठेंगे, ये सब कुछ मैंने अर्ज किया है कि ये मैं उस वक्त अर्ज करूंगा। इस वक्त तो इतना ही अर्ज कर दूं कि ये सूर जो है ये ठीक है कि ये बिगल को भी कहते हैं, उसमें से आवाज निकलती है। ये लफ्ज सूरत की भी जमा है, सोवर जिसको हम कहते हैं, पैकर जिनको हम, फॉर्म जिनको कहते हैं। मेरा ख्याल है साहबान इल्म इस बात को समझेंगे। जब तक फॉर्म शक्ल नहीं कोई अख्तियार कर लेती फॉर्म, उस वक्त तक वो एग्जिस्टेंस में नहीं आती। वजूद में वो शायद वही आती है जो एक फॉर्म अख्तियार करती है। ये बड़ा मुसलमा है बुनियादी। ये सूर जो है, सूर जिसे हमने कहा है, ये फॉर्म जो है पैकर हैं। नफाखा के माने होता है उसमें तवानाई भर देना। कहा है मौत तक तो तुम जानते हो, फिर देखते हो कि मुर्दा होता है, हमारे लिए मुश्किल नहीं है कि हम फिर इन पैकरों में असर नौ तवानाई भर दें। क्या बात है, इस अंदाज में बात कर जाता है कुरान। ज़ालिक यौमुल वईद, और वो है वो दिन जिसका हम तुमसे वादा कर रहे हैं, मरने तक को तो तुम जानते हो, वो नहीं तुम जानते हो कि फिर इन पैकरों में तवानाई कैसे भरी जाएगी। वो है यौम वईद जो होगा। और फिर उसके बाद कुरान का अंदाज समझाने का ये है, वो ऐसे समझाता है जैसे एक अदालत हो, वहाँ जज बैठा हुआ हो, यानी अल्लाह ताला बारगाह अदालत में जैसे एक मेज कुर्सी होती है, जज होता है बैठा हुआ, मुल्ज़िम लाए जाते हैं, साथ उसके एक सिपाही होता है, उसने हथकड़ी में जकड़ा हुआ होता है, पीछे एक निगरान होता है, दो चार उसके साथ गवाह होते हैं। समझाने के लिए कुरान ये नक्शा पेश करता है, बताने के लिए कि हम धांधली नहीं करते कि कोई आया सामने और जिसको जी चाहा हमने कहा भेज दो जन्नत में, जन्नत में कहा इसको जन्नत में भेज दो। यानी मैं ये समझाने के लिए कि हमारे यहाँ अदल का पूरा तरीका बरता जाता है, ये बातें कही गई हैं। वरना बात तो उसने ये कही है कि तुम खुद इसका इकरार करोगे कि हाँ साहब मैंने ये जुर्म किया है, तो उसमें तो जरूरत ही नहीं रहती ना किसी शाहिद की ना गवाह की। लेकिन ये समझाने के लिए कि हमारे यहाँ ऐसी डिक्टेटरशिप नहीं है कि हम जिसको जी चाहे कह दें कि भेज दो जहन्नम के अंदर और भेज दो इनको जन्नत के अंदर, ये नहीं है। अदालती कार्रवाई जैसी तुम्हारे यहाँ होती है ना, सारी पूरी पूरी होगी, छान फटक होगी, तुम्हारे गवाह होंगे, तुमसे बयान लिया जाएगा। यानी ये समझाना है, याद रखिए, وجاءت کل نفس معها سائق و شہید، ایک ایک فرد آئے گا عدالت میں ہمارے، اس کے ساتھ ایک تو اس کو چلانے والا ہوگا ہتھکڑی پہنا کے، آگے آگے وہ جا رہا ہے اور اس کے پیچھے چلا جا رہا ہے، اور اس کے ساتھ پیچھے ایک نگران ہے کہ کہیں بھاگ نہ جائے یہ. ہاں دو منٹ باقی ہیں، دو ہی منٹ میں دو ہی باتیں میں کر لوں. کیا بات، کیا بات وہاں ہوگی عزیزان من، بڑے غور سے سننے کی بات. لقد كنت في غفلة من هذا، بات کچھ نہیں تھی، جو کچھ تم کر رہے تھے یہ کہ اس کا خمیازہ تمہیں بھگتنا پڑے گا، نتائج بھگتنے پڑے گے، سزا ملے گی، یہ بات تو تھی، لیکن تم اپنے آپ کو اس سے بے خبر رکھنا چاہتے تھے، اس بات کو اپنی یاد میں نہیں لینا چاہتے تھے کہ یہ بڑی تلخ چیز تھی تمہارے ہاں کی، تم بے خبر اپنے آپ کو رکھنا چاہتے تھے. آج ہم نے صرف اتنا کیا ہے، فَكَشَفْنَا عَنْكَ غِطَاءَكَ، معاف رکھنا، فَكَشَفْنَا عَنْكَ غِطَاءَكَ، ہم نے کچھ نہیں کیا آج، وہ جو تم نے خود اپنی آنکھوں پہ غفلت کے پردے ڈال رکھے تھے تاکہ تمہیں نظر نہ آئے کہ اس کے نتائج کیا ہیں، بس وہ صرف پردے اٹھا دیے. آ عزیزان ایمان، کوئی سائیکالوجسٹ اس کی داد دے گا کہ تحت شعور میں ان کانشیس مائنڈ کے اندر جو چیزیں چھپی ہوئی ہوتی ہیں ان کو وہ باہر لانے کے لیے جتنی دگو دو کرتا ہے، ان کے ہاں ڈسکور، وہ بات جس کو کہتے ہیں لفظی، ان کے ہاں یہی ہے، یہ ڈسکور، وہ کورڈ ہوتی ہے اور وہ کور اٹھا دیا جاتا ہے اس سے، اور وہ یہ سائیکالوجی سائیکیٹرسٹ وہ کہلاتے ہیں جو اس طرح علاج کرتے ہیں، وہ کرتا اتنا ہی ہے، وہ ڈھونڈتا یہ ہے کہ وہ پردہ کون سا ہے جو اس نے ڈال رکھا ہے اور وہ بات ظاہر نہیں ہونے دیتا، وہ ساری تحقیق تفتیش تجسس اس کی ہوتی ہے پردہ معلوم کرنے میں، اور وہ کہتے ہیں جب معلوم ہو جاتا ہے تو وی اونلی ڈسکور اٹ، ہم اس پردے کو اٹھا دیتے ہیں، حقیقت سامنے آ جاتی ہے، علاج ہو جاتا ہے. کشفنا ان کا غیتا کا، ہم صرف اس وقت اس پردے کو اٹھا دیں گے جو تم نے خود اپنی آنکھوں پہ ڈال دیا تھا، اور نگاہوں کی بات یہ نہیں ہوگی کہ صرف سامنے پڑی ہوئی پیش پا افتادہ چیز ہی نظر آئے. فَبَصْرُ قَلْ يَوْمَ حَدِيد، پھر تیری آنکھ اس وقت ایسی ہوگی کہ بڑی سے بڑی موٹی سے موٹی دیوار لوہے کی بھی بنی ہوئی ہوگی، اس کو بھی چیر کے دوسری طرف کی چیز کو دیکھ لے گی، نگاہیں اتنی تیز ہو جائیں گی، پردہ اٹھا دیں گے، نگاہیں اتنی تیز ہو جائیں گی، ہر چیز کو تم خود دیکھو گے، دیکھنے کے بعد تو انکار کا سوال ہی پیدا نہیں ہوتا. بات تو آگے بھی چلتی ہے، یہی وقت ہوگا. شیخ صاحب تھوڑی سی گنجائش دیتے ہیں مجھے کیوں نہ فائدہ اٹھاؤں. وقال قرینہ ھذا ما لدی عتید، ویسے قرین کا لفظ تو قرآن میں ساتھی کے لیے بھی آیا ہے، وہ جو یہاں بہکانے والے دوست ہوتے ہیں ان کے لیے عام طور پہ یہ لفظ آیا قرآن میں، یہ بھی چیز آئی ہے، انہی کو وہ شیاطین بھی کہتا ہے، ان سے بڑا شیطان اور کون ہوتا ہے بھگانے والے یہ. لیکن یہاں جو بھی پاس بیٹھا ہوا ہو، ساتھ ہو، اس کے لیے کریم کا لفظ آتا ہے. کہا یہ سارا کچھ تو یہ کچھ اس کو یوں دکھا دیا جائے گا، اور وہ جو اس کے ساتھ ہوگا وہی اس کا نفس جو ریکارڈ ہے اس کا، وہ یہ کہے گا کہ یہ سارا کچھ جو ہے اس سے کہے گا کہ یہ کچھ نیا نہیں ہے، یہ سارا ہی میرے پاس تیار رکھا ہے تمہارے خلاف. کیا ہوا، اور اس کے بعد پھر یہ عدالت سے فیصلہ ہوگا کہ القیا فی جہنم کل کفار عنید، یہ وہ لوگ تھے کہ جنہوں نے دیدہ دانستہ انکار کیا حقائق سے، سرکشی برتی اس سے، اور پھر دشمنی تک اس سے، انعت تک اتر آئے اس کے خلاف، یہ کیفیت ان کی تھی. اب اس کے سوا کہ یہ اپنے ان اعمال کا خمیازہ بھگتیں، اس کی سزا بھگتیں، اور ہو کیا سکتا ہے؟ ٹھیک ہے، اس کا نام جہنم ہے. میں عرض کروں گا کہ جہنم کے کیا معنی ہیں، اور قرآن نے جو اس کے لیے جہنم کا لفظ استعمال کیا ہے وہ کیوں استعمال کیا ہے، اور پھر وہ سب سے بڑی کون سی چیز تھی کہ جس سے جہنم اس کے اوپر وارد ہو گئی. عزیزان من، ایک ہی منٹ کے اندر میں عرض کر دوں گا، مناع للخیر، دولت کو سمیٹ کے اپنے ہی لیے رکھتے تھے اور روک کے رکھتے تھے ان کی طرف سے جن کو اس کی ضرورت ہے. یہ ہیں جن کو کہا جائے گا کہ بھیج دو جہنم کے اندر. اور تفصیل آئندہ صحیح عزیزان من. سب سے بڑا جرم قرآن نے یہ قرار دیا، یمنعون الماعون، وہ رزق کے جسے بہتے پانی کی طرح ہر غریب کے گھر کے آگے سے گزرنا چاہیے، آوازیں دیتا ہوا کہ آؤ پیاسو بھر لو اپنے اپنے ڈول. یہ اپنے اپنی جگہ اس کو روک رکھتے ہیں کہ کوئی دوسرا اس سے پینے نہ پائے. کہا کہ اس سے بڑا جہنم کا مستحق اور کون ہو سکتا ہے صاحب؟ یہ ہیں عزیزان من. وہ کیوں سنیں گے وہ یہ چیزیں قرآن کی؟ ربنا تقبل منا انک انت السمیع العلیم. سورہ قاف کی آیت 25 تک ہم آج آ گئے، 26 میں قائم رہے. اللہ وقت، یہ وقت جو ہے جی، پہلے ہم کرتے تھے 8 بجے، لیکن ڈیڑھ گھنٹہ ہوتا تھا تو وہ وقت 9:30 بجے تک جاتا تھا. پھر اب جو ہم 1 گھنٹہ رکھا ہوا ہے نا، تو وہ 9:30 بجے ہم ختم کر دیتے ہیں. تو آنے والے احباب سے پوچھا، انہوں نے کہا کہ یہ ٹھیک ہی وقت ہے، صبح 8 بجے آنا دشوار ہوگا، یہ 9:30 بجے جانے میں کچھ اتنی گرمی ابھی نہیں ہوتی، اس لیے نہیں ہم نے بدلا، ورنہ مجھے تو کوئی دقت نہیں، مجھے تو اندر سے اٹھ کے آ جانا ہے. وہ کہتے ہیں آنے والے دوسرے کے 8 بجے آنا دشوار ہمارے لیے ہوگا، اور جانے میں وقت کیونکہ 9:30 بجے ہیں، اس لیے زیادہ گرمی وہ کہتے ہیں ابھی نہیں ہوتی. یہ میں نے عرض کیا، جنہوں نے کہا ہے ہم سے، وہ ان کی بات ہم کہہ رہے ہیں کہ صاحب آنے میں ہمیں دقت ہوگی. جی ہماری نہیں، میں نے تو ان کی بات کہی ہے، میرے لیے تو کوئی دشواری نہیں ہے. میرے بزرگ، مجھے تو اس کمرے سے نکل کے جہاں آ جانا ہوتا ہے، بیٹھا ہوا ہوتا ہوں اس انتظار میں. ان سے پوچھا گیا تو انہوں نے یہ بات کہی.